बिस्मिल्लाहिर्रहमानिर्रहीम। ये इमरान खान साहब से गैर सियासी इंटरव्यू है। सियासी इंटरव्यू तो इनके बहुत होते हैं, लेकिन लोग इनकी जाती जिंदगी के बारे में जानना चाहते हैं। जाहिर है खानदान और तालीम और बचपन और फिर यानी असातजा और दोस्त और फिर एचिसन और फिर ऑक्सफर्ड और क्रिकेट और तर्ज जिंदगी। दुनिया में बहुत लीडरों के प्रोफाइल लिखे जाते हैं। मुझे याद है कि जब अभी तहरीक इंसाफ कोई बहुत बड़ी पार्टी नहीं बनी थी, उस वक्त अमेरिका से अखबार नवीस आते थे और बाद मुझसे रब्ता करते थे कि प्रोफाइल लिखना खान साहब का। वो कैलिफोर्निया से अलग आते थे, न्यूयॉर्क से अलग आते थे, वाशिंगटन से अलग आते थे। हमारे यहाँ इसका रिवाज नहीं हो सका, मालूम नहीं क्यों। और अब अखबारात कम पढ़े जा रहे हैं तो टेलीविजन में ही हमारी तो कोशिश ये होगी कि अगर फिर वक्त मिल सके तो लंबी बात करें, लेकिन आज जितना मुख्तसर सा टाइम है, जाहिर है 40 मिनट का, तो इनकी गैर सियासी जो जिंदगी है उस पर बात करते। जाहिर है वो सियासत पे असरअंदाज होती है, आदमी की शख्सियत की तश्कील किस तरह होती है, किन से वो सीखता है। और जाहिर है कि आदमी की शख्सियत 3 साल की उम्र में आधी से ज्यादा मुकम्मल हो जाती है और 14 साल की उम्र में बिल्कुल मुकम्मल हो जाती है। तो खान साहब, आपने लाहौर में उस दिन ये कहा जब अखबार में से बात कर रहे थे कि आप लगा 60s का अरसा जितना अच्छा था, 70s का उससे अच्छा था, बाद का उससे अच्छा था, मसलसल यानी लर्न करने का प्रोसेस जारी रहा। तो सवाल ये है कि गैर सियासी जिंदगी अच्छी थी या सियासी जिंदगी अच्छी है, और फर्क क्या है दोनों में?
तो पहले तो मैं इसके ऊपर कमेंट कर दूं। हारून, देखें, एक हदीस है कि जब से तुम पैदा होते हो और जब तक कब्र में नहीं जाते, इल्म सीखो।
ठीक है,
यानी ये इसके लिए इंसान को एक मुसलसल जद्दोजहद करनी चाहिए अपने आप को इम्प्रूव करने के। मैं जहां तक मैं समझाऊं, जब आप इल्म की जस्तजू करते हैं तो वो आपको स्ट्रगल करनी पड़ती है। तो सारी यानी अल्लाह का बेसिकली हुक्म ये है कि जो आपकी जिंदगी है स्ट्रगल के लिए, और स्ट्रगल में इंसान सीखता है और उसमें ग्रो होता है, उसमें इवॉल्व होता है, उसमें चेंज होता है। आपने शुरू में कहा कि बेसिक पर्सनैलिटी, तो आपने कहा कि बेसिक कैरेक्टर तो फॉर्म हो जाता है बड़ी जल्दी, लेकिन जो चेंजेस आते हैं वो आपकी जिंदगी में स्ट्रगल से आते हैं। जो इंसान मार खाता है ना, जब यानी मैं आपको एक मिसाल देता हूं क्रिकेट की, कि वो जो आप मसला मेहनत करते हैं, बड़ी टेस्ट सीरीज आ रही है, आपका कोई बड़ा मैच आ रहा है, वर्ल्ड कप आ रहा है, और आप उसके लिए एक्सरसाइज करनी पड़ती है, ट्रेनिंग, क्योंकि आपको दुनिया में मुकाबला हो रहा है बेस्ट टीमों के साथ, तो उसके लिए बड़ी मेहनत करनी पड़ती है। तो जो मसलन मैं आपको बताऊं, वर्ल्ड कप मैंने बड़ी मेहनत की थी, जो आखिरी वर्ल्ड कप हम जीते, मैंने बड़ी मेहनत की उससे पहले, क्योंकि मैं तकरीबन 40 साल का होने लगा था, अपनी पीक से तो निकल गया था, लेकिन मैंने बड़ी मेहनत की क्योंकि मुझे पता था आखिरी दफा खेलना। तो 2 दिन पहले वर्ल्ड कप से मेरा यहां शोल्डर का रप्चर हो जाता है और डॉक्टर कहता कि आप खेल नहीं सकते 6 हफ्ते, 6 से यानी वर्ल्ड कप आप नहीं खेल सकते। तो ना, लेकिन ना खैर, मैं हमने बताया भी किसी को नहीं टीम को, और मैं जब खेला टीके लगा के बड़ी मुश्किलों से खेला, लेकिन वो जो डिसअपॉइंटमेंट, वो जो मायूसी है ना, वो एक यानी वो कोई जान ही नहीं सकता जिसने जिंदगी में कोई बड़े अपने आप को एम्स रखे, और फिर जितना आप ऊपर सोचते हैं फिर उतना नीचे गिरते हैं। तो वो जो मैंने सारी जिंदगी में ऊंच नीच में यह सीखा, असल में कैरेक्टर बनता तब है आपका, जब ये मुश्किल वक्त आते ना, जब ये मायूसी होती है, मैच हार गए, आपने बड़ी कोशिश, मतलब हम लाहौर का मैं आपको इस मिसाल दे रहा हूं, लोगों के लिए आसान है समझने की, उससे भी बहुत मायूसियां हुई। लाहौर का सेमीफाइनल हार गए, जो फेवरेट थी पाकिस्तान 1987 में जीतने। तो वो जो मायूसी होती है ना, जब आप यानी आप पूरी जान मारे और फिर आभार, वो असल में आपका कैरेक्टर बनता है, जब आप उस मायूसी से डील कैसे करते हैं, कैसे कोप करते हैं, कैसे आप उससे अपने आप को निकालते हैं, इंसान का कैरेक्टर तब बनना शुरू होता है। इसलिए जब ये जो लीडर होता है ना, लीडर होता ही वो है जो سٹرگل کر کے اونچ نیچ, جو ہمارے نبی صلی اللہ علیہ وسلم دنیا کے سب سے عظیم لیڈر, لیکن اللہ نے, میں نے کئی دفعہ سوچا کہ ان کی اتنی مشکل زندگی تھی, یعنی جو 13 سال تھے ان کے مکہ میں, بڑی مشکل زندگی,
ظاہر
ہر قسم کی مشکل, بلکہ اس کے بعد بھی ان کی مشکل زندگی تھی جب جنگ خندق میں, یعنی کھانا نہیں تھا بڑا. تو جہاں تک مجھے سمجھ آئی ہے کہ اللہ ہمیں جب کہتا ہے نا کہ ان کی سنت پہ چلو, ان کی زندگی سے سیکھو, تو وہ سب سے عظیم لیڈر کو بھی اللہ نے اپنے حبیب کو سٹرگل کروائی, یعنی اس کو برے وقت دکھائے, اونچی
اسی سے کیپیسٹی بلڈنگ ہوتی ہے.
اور ہمیں یہ بتایا کہ یہ ہے طریقہ, یہ نہیں کہ جس طرح یہاں لیڈر ہے, میں باپ ہے تو میں بیٹی تیار ہوگی, وہ ادھر ہے تو میری پرچی مل گئی تو میں لیڈر. اس طرح یہ جو سٹرگل ہے نا, یہ انسان کو بھی بناتا ہے اور خاص طور پہ لیڈر کو بناتا ہے, کیونکہ لیڈر کی باقی لوگوں سے سب سے بڑی کیا کوالٹی ہونی چاہیے, پریشر لینے کی. وہ پریشر تب لے گا جب وہ ساری زندگی پریشر سے گزرتا رہے.
اچھا یہ آپ کو یاد ہوگا, جب ہم ٹیکسلا سے آ رہے تھے تو چودھری نثار نے کہا کہ ٹیم کا کیپٹن تو میں تھا, یہ تو اپنے 12 نمبر پہ تو گیند کبھی وکٹوں میں جاتی نہیں تھی. تو یہ کیسے کرکٹ سے عشق شروع ہوا اور کیسے پھر یہ ڈیولپ کیسے کیا؟ یعنی چیچسن میں رہتے ہوئے تو آپ کوئی کرکٹر نہیں تھے, یعنی شامل تو تھے ٹیم میں.
چودھری نثار خرید لی, 50 سال کے بعد میموری کمزور ہو جاتی ہے. چیچسن کا میں سب سے بہتر کھلاڑی تھا.
اچھا,
اور میں اصل میں
کیپٹن چودھری نہیں تھا,
مجھے یاد نہیں کہ نثار کیپٹن, میں کیپٹن نہیں, میں 2 سال کھیلا تھا چیچسن کی ٹیم سے, میں کیپٹن نہیں تھا.
اچھا,
لیکن میں, یعنی میں کھلاڑی, مجھے سر کلرز ملتے ہیں جب آپ سب سے پرفارم اچھا کرتے ہیں. لیکن دیکھیں, میری جو والدہ کی 2 بہنیں تھیں نا, ان دونوں کے بہنوں کے بیٹے پاکستان کے کرکٹ کیپٹن بھی رہے, اور وہ میرے سے بڑے تھے,
جہانگیر اور ماجد,
جاوید برکی اور ماجد,
جاوید برکی,
دونوں میری دونوں خالہ کے بیٹے تھے. تو یہ بھی ایک عجیب چیز ہے کہ 3 بہنوں کے 3 بیٹے ٹیسٹ کرکٹرز بھی اور ٹیسٹ کیپٹنز, اور تینوں آکسفورڈ کیمبرج. ہم
یہ زمان پارک نے بڑے پیدا کیے,
زمان پارک سے. سو مجھے گھر سے وہ جو میرے ہیروز تھے, وہ تو ہر انسان کا رول ماڈل ہوتا ہے, تو میرے وہ رول ماڈلز تھے, تو میں انہی کی طرح بننا چاہتا تھا.
شروع میں تو آپ فلاپ ہی ہو گئے نا جی, ٹیم میں شامل ہو گئے,
پہلے میچ مجھے کھلایا انہوں نے, میں صرف 18 سال کا تھا,
انگلینڈ میں تھا پہلا میچ,
انگلینڈ میں تھا. تو میں جب وہاں کھیلا تو خیر 18 سال کا, یہاں کرکٹ بھی کوئی کوالٹی کی نہیں تھی, انگلینڈ کی ٹیم بہت اچھی تھی. تو پہلے میچ کے بعد ہی مجھے,
کہاں تھا وہ میچ؟
انگلینڈ میچ, بیسٹن برمنگھم میں. تو پہلے میچ کے بعد مجھے انہوں نے ٹیم سے نکال دیا, اور سب نے کہا کہ اب یہ کبھی واپس نہیں آئے گا. ساروں نے کہا کہ اس کی کرکٹ ختم. مجھے یاد ہے کہ اخبار میں لکھا ہوا تھا عمران خان نہیں, عمران کانٹ, یہ کھیل نہیں سکتا, یہ کھیل نہیں سکتا. تو اور بڑا میرا مذاق مذوق بھی اڑا ٹیم والے, جب ظاہر ہے ایک سپورٹس ایسی چیز ہے کہ اگر آپ کو عزت ہے تو پرفارمنس ہے تو عزت ہے, آپ نے پرفارمنس نہیں کی تو کوئی آپ کو پوچھتا نہیں ہے. تو وہ مجھے پہلی دفعہ زندگی میں اتنا دھچکا پڑا, کیونکہ تب تک آسان زندگی تھی, یعنی اس ٹائم تک. تو جب میں ٹیم سے نکلا اور پھر جو میرے 3 سال لگے واپس آنے میں, وہ جو تھی نا, وہ
3 سالوں میں کیا کیا؟
میں یونیورسٹی چلا گیا, میں آکسفورڈ چلا گیا, تو میں پڑھ بھی رہا تھا, تو میں پھر گرمیوں میں کرکٹ کھیلتا تھا آکسفورڈ کے لیے.
داخلہ بھی کرکٹ کی بنیاد پر ملا,
اوورسیز. اور آپ کی جو اوورسیز ہیں اس کے لیے وہ کرتے ہیں, اور پھر ہاں کرکٹ بھی, اسپورٹس مین بھی, انٹرنیشنل کرکٹر بھی تھا. تو میں آکسفورڈ میں آیا.
یہ 3 سال کا کورس تھا؟
3 سال کا کورس تھا جو میں نے اصل میں 2 سال میں کیا, اور وہ پھر وہ اس میں میں سب سے زیادہ گرو کیا. ایک تو میں اس لیے گرو کیا کہ وہ پڑھائی اتنی مشکل تھی, کیونکہ دیکھیں بہت مشکل ہے ہارون, آپ نے ایک چیز ریلائز کر لی, اگر آپ ایک انٹرنیشنل اسپورٹس مین بن جاتے ہیں تو وہ تب ہی بنتے ہیں جب آپ کا ایک لو افیئر ہو جاتا ہے, جنون ہو جاتا ہے ایک چیز, آبسیشن ہو جاتی ہے, نہیں تو آپ نہیں بن سکتے. کیونکہ سوچیں سارے ملک میں top 11 میں,
آکسفورڈ سے لندن جاتے تھے.
نہیں, میں پہلے یہ بتا دوں کہ جب, تو کیوں نہیں اسپورٹس مین پڑھتے, کیونکہ لو افیئر ایک ہی ہوتا ہے, یہ نہیں ہو سکتا کہ, اور آپ کے پاس ایک ٹنل ویژن ہونی چاہیے, آپ فوکس ہو جاتے ہیں ایک چیز پہ. تو میں جس کلاس پہ میں کرکٹر بنا, میں واحد کرکٹر ہوں جس نے सारी यानी जिस जो मेरा लेवल था जिसकी यूनिवर्सिटी डिग्री है, क्योंकि वो आप 15 साल की उम्र में आपका फोकस हो जाता है स्पोर्ट पे, तो पढ़ाई ही नहीं की जाती।
आप वहां ऑक्सफोर्ड में भी कैप्टन थे?
हाँ, फिर मैं ऑक्सफोर्ड में कैप्टन बना, लेकिन मैं सिर्फ पढ़ा इस मेरी वालदा की वजह से, क्योंकि अच्छा। मेरी वालदा ने मुझे ये वादा करवाया था जब मैं 18 साल की टीम में आया, उसने कहा कि देखो तुमने एक वादा करना, तुमने अपनी यूनिवर्सिटी पूरी करनी है। और वो मैं इतना अपनी वालदा का शुक्रगुजार हूँ क्योंकि उससे मुझे
अच्छा,
इतना फायदा हुआ।
आगा जान तो आपको पैसे भेजते थे या पैसे भी वहीं से अर्न करते थे?
यानी पहले मैं ये सिर्फ ये कह दूं कि वो जो मेरी वालदा ने प्रेशर डाला कि तुमने पढ़ाई पूरी करनी है, उसका मुझे इतना ज्यादा फायदा हुआ क्योंकि एक तो ऑक्सफोर्ड की और फिर यूनिवर्सिटी एजुकेशन, फिर जो माइंड की ट्रेनिंग करता है वो एजुकेशन, उसका मुझे क्रिकेट में बड़ा फायदा हुआ। यानी वो अब मेरी जो एनालिसिस थी, मैं अपनी गेम को बेहतर रीड करता था बाकियों से, बार वो और चीजें जो मैंने एक दफा सिर्फ मेरे वाले जो मैं पहला साल था मेरा ऑक्सफोर्ड का, उन्होंने यूनिवर्सिटी फीस भेजी और मुझे अभी भी याद है £500 था वो। और ये सोच लें कि मेरी बहन उस वक्त लंदन स्कूल ऑफ इकोनॉमिक्स में पढ़ रही थी और उन्हीं दिनों में वो बांग्लादेश अलहदा हो गया, उन्हीं दिनों के अंदर हमारा रुपया डीवैल्यू हो गया, यानी पाउंड 11 रुपए
आधा रह गया था,
11 रुपए से 28 रुपए पे चला गया। तो मेरा वो मेरी बहन उधर पढ़ रही थी, मैं ऑक्सफोर्ड में था। तो फिर उसके बाद मैं वो प्रोफेशनल क्रिकेट खेलता, यानी मैं काउंटी क्रिकेट खेलना शुरू हो गया यूनिवर्सिटी में था, तो मैं उसमें से इतने पैसे कमा लेता था अपनी क्रिकेट से।
छोटी मोटी जॉब भी की
जो जॉब मैंने सिर्फ पहले साल, पहले जब मेरा जो पहला साल था सर्दी ऑक्सफोर्ड में, क्योंकि उसके बाद मेरे पास पैसे खत्म हो गए
सेल्समैन का काम,
तो मैंने उन्होंने एक वो यूनिवर्सिटी स्टूडेंट्स के लिए जॉब होती है क्रिसमस जॉब, तो 3 हफ्ते की जॉब थी, तो 10 दिन मैं लास्ट किया क्योंकि 2-3 मेरी लड़ाई हुई, उन्होंने फिर मुझे निकाल दिया 10 दिन के बाद।
नौकरी के काबिल तो
लेकिन उन दस दिनों में मैंने इतना पैसा कमा लिया कि मेरे कोई अगले 2-3
अच्छा वो बॉलिंग एक्शन आपने मुझे बताया था एकदम से बरामदे में बैठे हुए थे, बॉलिंग एक्शन में आपने कहा कि मैंने ख्वाब में देखा, कैसे डेवलप किया बॉलिंग?
अच्छा मैं
प्रॉब्लम क्या था बॉलिंग एक्शन?
नहीं मैं आपको पहले सुन, मैं वाहिद हूँ क्रिकेट में जो क्रिकेट जानते हैं लोग कि जिसने अपना पूरा बॉलिंग एक्शन चेंज कर दिया। ये बड़ा मुश्किल, शायद ही कोई बॉलर है जो ये कर किया, खैर मेरे जिस लेवल पे मैं पहुंचा था उस लेवल पे तो नहीं किया, क्योंकि आपका एक नेचुरल बॉलिंग एक्शन होता है। मेरा जो बॉलिंग एक्शन था वो जो मैं बनना चाहता था ना, वो बॉलिंग एक्शन रुकावट बन गया बीच में। तो सारे जो भी एक्सपर्ट्स थे यानी जो क्रिकेट के कोचेस, वो सब मुझे कहते थे कि अगर तुमने चेंज करने, जो भी बॉलिंग एक्शन चेंज करता है जो उसकी नेचुरल चीज है वो भी चली जाती है, वो ना तीता रहता ना पटे रहता, तो सबने मुझे कहा ना चेंज करो। लेकिन मैं बनना चाहता था फास्ट बॉलर, क्योंकि मैंने इंग्लैंड में डेनिस लिली को देखा जब मैं 18 साल का था, उसको मैंने बॉलिंग करते देखा, पहली दफा हमने तेज बॉलर देखा, यहां तो कोई तेज बॉलर नहीं था, तो जब मैंने उसको बॉलिंग करते देखा ना, तो मैंने कहा मैं ये बनना चाहता हूं। अब वो जो मेरा बॉलिंग एक्शन था वो उसके जरिए मैं बन नहीं सकता था, मैं जरा टेक्निकल चीज आसान लोगों के लिए बता रहा हूं कि वो एक रुकावट थी। तो मैंने 4 साल लगाए,
चार साल
मुझे लगे मुकम्मल तौर पे चेंज किया बॉलिंग एक्शन में तेज बॉलर बनने के लिए, और बना। यानी ये कभी हुआ नहीं है क्रिकेट में कि आप मीडियम से, ग्रेग चैपल मुझे कहता था, ये कभी हुआ नहीं है कि मैंने अपना एक्शन चेंज किया, और अगर कोई मेरा देखे जब मैंने शुरू कैसे किया था एंड, तो मैंने चेंज करके तेज बॉलर बना। फिर हुआ क्या कि मैं जब अपनी पीक पे था ना, जब मैं सारे रिकॉर्ड्स तोड़ने के वक्त था, मेरी टांग टूट गई और यहां किसी को वो हेयरलाइन फ्रैक्चर हुआ, तो यहां किसी को पता ही नहीं था कि वो होता क्या, तो मैं खेलता रहा उससे, वो और बुरा हो गया, वो खराब होती रही। तो जो जब मैं सारे, आप समझे ना,
पेन नहीं होता था, पेन होता
हाँ, दर्द होती थी, लेकिन मैं थोड़ी देर के बाद फिर खेल लेता था, वो हील ही नहीं हो रहा था। अच्छा जब मैं वापस आया, 3 साल जो मेरी पीक पे थे वो जाया हो गए मेरे, क्योंकि तेज बॉलर की पीक 6 साल होती है, तो उसमें 3 साल तो ये चले गए। तो जब मैं वापस आया 3 साल के बाद, तो मेरा एक्शन खराब हो गया। अब उन दिनों में ऐसे, अब तो मोबाइल फोन से भी आप अपना एक्शन करके तो स्लो मोशन में देख सकते हैं, उन दोनों में बड़े अभी नई नई आया था ये, तो मुझे समझ ना है कि गलती क्या है। اور میں کوئی 3 مہینے لگا رہا کہ کیسے میں اس کو ٹھیک کروں, کیونکہ وہ میری کوئی چیز مسنگ تھی لیکن مجھے سمجھ نہیں آ رہی تھی, کیونکہ اگر تو آج کل ویڈیو ہوتا, کیمرہ ہوتا, میں وہ دیکھتا, میں ایڈجسٹ کرتا, تب نہیں تھا. تو آپ یہ یقین کریں کہ مائنڈ کی کتنی پاور ہوتی ہے, میں لوگوں کو بتاتا ہوں, کیونکہ میں کوشش کرتا رہا, نہیں ہوتا تھا, میں پھر کوشش کرتا تھا. تو میں رات خواب مجھے آتی ہے اور اتنا مائنڈ آبسیس تھا کہ میں نے کیسے اس کو ٹھیک کروں کہ میں خواب میں دیکھتا ہوں اپنے آپ کو, دیکھ رہا ہوں بولنگ کرتے ہوں, اور اس میں میں دیکھتا ہوں کہ میں غلطی کیا کر رہا ہوں, اگلے دن جا کے میں نے ٹھیک کر لیا. تو یعنی مائنڈ میں
سے یہ سخت ورزش کی عادت اسی زمانے میں پڑی.
دیکھیں میں تھا آل راؤنڈر, میں بیٹنگ بھی کرتا تھا, بولنگ بھی کرتا تھا. تو عموماً اسپورٹس مین زیادہ تر تو آل راؤنڈر ایک ہی چیز کرتے ہیں, تو ایک چیز میں پھر آپ کو پریکٹس کرنی پڑتی ہے اس کے لیے. اب مجھے دو میں کرنی پڑتی تھی, بولنگ کی علیحدہ, بیٹنگ کی علیحدہ. اور بولنگ فاسٹ بولر تھا, اس کے لیے فٹنس چاہیے تھی, کیونکہ فاسٹ بولر کی سب سے زیادہ اس کو, یعنی جس طرح ایتھلیٹ نہیں ہوتا اس کو فٹ ہونا پڑتا ہے. تو بولنگ کی بھی, بیٹنگ کی بھی, اور فٹنس ٹریننگ بھی کرتا تھا. تو میرے سے پہلے فاسٹ بولر تھا ہی کوئی نہیں پاکستان میں, بعد میں آئے وسیم, وقار اور شعیب اختر, لیکن اس سے پہلے کوئی, تو مجھے کوئی بتانے والا بھی نہیں تھا کہ میں ان سے پوچھتا کیا کیسے کروں. تو خیر میں نے پھر خود سیکھا, ٹریننگ خود سیکھی, فٹنس ٹریننگ خود کی, باقیوں سے زیادہ دگنی محنت کرتا تھا باقیوں کے مقابلے میں.
یہاں تو آپ کھانے پینے کا, آپ کا جو ہمیں پتہ ہے, صاحب تو سب کو پتا ہے, تو وہاں کھانے پینے کا کیا بندوبست تھا؟ وہاں تو آکسفورڈ وغیرہ میں تو بہت سمپل سا کھانا ہی مل سکتا ہے.
مجھے تو
علاوہ اس سینڈوچ کے جو بے نظیر آپ کے لیے کبھی کبھی بنایا کرتی تھی اور دوسرے اسٹوڈینٹس کے لیے,
نہیں بے نظیر کا یہ ہوتا تھا کہ اچھا ہمیں, مجھے اتنا یاد ہے کہ انگلینڈ کی سردیوں میں سارا وقت بھوک لگی ہوتی تھی, ہمیں یہاں عادت پڑی ہوئی تھی 3 دفعہ کھانا, ماں میرے کھانا ناشتہ کرو, پھر آ کے لنچ کرو, پھر چائے علیحدہ, پھر رات کو کھانا علیحدہ, پھر ماں دودھ پلاتی تھی سونے سے پہلے, تو مجھے تو وہ عادت پڑی ہوئی تھی. اب وہاں گئے ہم, تو وہاں مجھے یاد ہے کہ ہمارا اوپر ہوتا تھا, جب میں آکسفورڈ میں گیا تو ادھر وہ ڈائننگ روم ہوتا تھا, یعنی ڈائننگ روم سے کھانا کھایا اترا تو پھر بھوک لگ گئی. تو مجھے اتنا یاد, سارا وقت بھوک لگی ہوتی,
سردی بھی اور ورزش بھی, دو چیزیں.
خیر نہیں, سردی اور ان کا کھانا ہی بڑا, ہمیں تو عادت پڑی ہوئی تھی یہاں کھانے کی. تو پھر مجھے یاد ہے, پھر بے نظیر وہ دوسرے کالج میں ہوتی تھی, تو اس کے سنڈے کو نا اس کے ہوتی تھی وہ ایک اوپن ہاؤس کرتی, کیونکہ وہ یونین کا الیکشن لڑ رہی تھی, تو وہ ان کو بلاتی تھی. تو وہ پھر خیر میری اس سے اچھی دوستی تھی, اور اس کی ایک اور میرا دوست تھا انڈیا کا, وکرم مہتا, ان دونوں بڑے کم پاکستانی انڈینز ہوتے تھے. تو ہم پھر دونوں, کیونکہ ہم بھوکے اتنے ہوتے تھے, ہم جاتے تھے وہاں کھانے کے لیے.
سینڈوچ خود بناتی تھی؟
نہیں, وہ پورا کیٹر کرتی تھی, بڑی وہ شان و شوکت میں رہتی تھی.
اچھا, پھر یہ کرکٹ کا تو خیر بہت سی باتیں لوگوں کو پتہ ہی ہیں, پھر آپ کرکٹ کے علاوہ آپ شکار کا بڑا مشغلہ ہو گیا. یہ اپنے پیر صاحب بیٹھے ہوئے ہیں, ان کے علاقے میں آپ جاتے تھے کھارے شریف شکار کے لیے. شکار کا کب سے قصہ شروع ہوا؟
شکار کا 7 سال کی عمر تھا جب پہلی مجھے ایئر گن وہ ملی, تو مجھے یاد ہے میں نے پہلے اپنی جو فاختہ ماری 7 سال کی عمر میں. اس کے بعد بس
کہاں پہ, وہی زمان پارک میں.
زمان پارک سے ابھی ہمارا گھر بن رہا تھا جب 1 سال کے بعد بن گیا,
جب خاموشی ہوتی تھی زمان پارک میں. کوئی
زمان پارک تو ایک یعنی لاہور شہر سے باہر ہوتا تھا زمان پارک, وہاں تو کوئی 8-9 گھر تھے سارے ہمارے رشتے داروں کے, زاد نہر ہوتی تھی کبھی
کبھی, اعتزاز حسن کا,
اعتزاز کا ساتھ ہوتا تھا, اور کبھی کبھی کوئی نہر کے اوپر کوئی گاڑی آیا کرتی تھی, کبھی اس کی آواز
یاد ہے مجھے.
تو وہ ایسا, جب ایچ ایس این کالج سے ہم زمان پارک کی طرف آتے تھے تو موسم بدل جاتا تھا, یعنی وہ شہر سے سردیوں میں, ان دنوں میں تو سائیکلوں پہ پھرتے تھے ہم یار, تو جو آپ کیونکہ سائیکل آپ ایک دم فیل کرتے موسم بدل جاتا تھا, یعنی سارے کھیت تھے ہمارے ارد گرد, وہ دوسری طرف نہر کے جو آج سارا یہ سارا کھیت تھے یہاں. تو میں تو اس ٹائم پہ بڑا ہوا ہوں زمان پارک میں.
اچھا, خیر ہوگا فاختہ ماری اس سے,
اور اس کے بعد یعنی ایسا ایک میرا شکار کا آبسیشن ہوا, وہ تب سے لے کے بس دو ہی تھے, پر وہ آہستہ آہستہ صرف کرکٹ اور شکار پہ پھنس گیا, تو وہ کلیش کرتا تھا کئی دفعہ, کیونکہ جیسے میں نے
کس چیز کے شکار کرتے تھے؟ اڑیال وغیرہ کا بھی؟
صرف تیتر کا. تیتر کا کھانا بھی مجھے تب بہت پسند تھا, تیتر, اور صرف تیتر کا, کیونکہ تیتر کا, اور سب سے جو میرا جدھر یہ پیر صاحب کی جگہ ہے نا, یہ سالٹ رینج, ادھر سب سے میں انجوائے کرتا تھا تیتر کا. اس کے بعد میں نے دنیا میں انگلینڈ میں بھی کیا, کبھی مجھے نہیں مزہ آیا.
یہ پشاوری چپل کب پہننے شروع کی؟
یہ ہمیشہ میں, اصل میں گرمی میں ہمیشہ پہنتا تھا.
اس وقت بھی ایچ ایس این کے زمانے میں؟
ایچ ایس این کے بعد, یعنی ایچ ایس این کے بعد تو میں باہر ہی زیادہ رہا نا, لیکن یہاں گرمیوں کے اندر نا مجھے یہ زیادہ کمفرٹیبل ہمیشہ لگتی تھی, اس لیے کیونکہ اوپن.
اچھا, یہ پہنتے کیا تھے جب آپ ایچیسن وغیرہ میں اور آکسفرڈ وغیرہ میں؟ یہ مجھے یاد پڑتا ہے کہ آپ نے جب آرٹیکل لکھنے شروع کیے تھے اس وقت کہا کہ میں شلوار قمیض پہنوں گا.
وہ نہیں, وہ آکسفرڈ کے بہت بعد. اچھا, اصل میں ہوا
کرکٹ چھوڑنے کے بعد
ہوا کیا, آج سے 35 سال پہلے کی بات ہے. میرے آئے ہوئے تھے, اچھا میں جایا کرتا تھا سارے اوپر پہاڑی علاقوں پہ, سارا ناردرن ایریاز میں سب پھرا ہوا, اور وہ مجھے بچپن سے اس کا بڑا شوق تھا, پہاڑوں کا شروع سے شوق تھا. اب میرے جو دوست تھے جو یہاں کے لاہور کے, جب ہم پڑھا ان کو کوئی شوق ہی نہیں تھا, تو جو میرے ادھر کے دوست تھے, کیونکہ میں انگلینڈ کے دوست تھے, ان کو انہوں نے کچھ تصویریں دیکھی, ان کو بڑا شوق تھا, تو وہ آیا کرتے تھے میرے, یعنی میں جب جاتا تھا تو وہ مجھے کہتے تھے کہ ہمیں ساتھ لے جاؤ, تو باہر سے میرے انگلینڈ سے آتے تھے. تو مجھے یاد ہے ایک دفعہ میں یہی اوپر استور پہ, استور ایک بڑی خوبصورت جگہ ہے پر گلگت بلتستان میں, تو میں ادھر تھا, تو ادھر لوگ کرکٹ کی وجہ سے مجھے جانتے تھے, تو وہ جمع ہو گئے, تو میں نے پہلی دفعہ دیکھا کہ میں اب پہنی ہوئی ہے جینز اور ولائتی کپڑے جو کہ میرے گیسٹ نے بھی پہنے ہوئے ہیں, اور وہ جو عام لوگ ہیں جو ہمارے لوگ ہیں انہوں نے شلوار قمیض پہنی ہوئی ہے. میں نے
یہ بلوچستان بھی جائیں نا, وہاں بھی احساس ہوتا, وہاں آدمی نہیں پھر پتلون پہن سکتا.
میں نے نہیں, سارے قبائلی علاقے میں چلے جائیں, سر زیادہ تر
بلوچستان
میں, پختونخوا کے علاقوں میں چلے جائیں, ساری جگہ. تو میں نے سوچا کہ یہ ادھر سے سوچنا شروع کیا کہ میں کیوں ان کی طرح ہوں, میں پاکستان کا اور میں نے کپڑے ان کے پہنے ہوئے ہیں. ادھر سے مجھے پھر سوچا, اور پھر میں نے اپنے ذہن میں سارا دیا کہ یہ ایک ہمارا غلامی کا انگریزوں نے ہمارے اندر چھوڑ کے چلے گئے, کیونکہ میں نے پھر ہسٹری بھی سٹڈی کی نا, ہسٹری کے اندر انگریزوں نے کیا کیا, اب انگریز حکومت کیسے کیا, کوئی 4-5 انگریز تھے 40 کروڑ لوگوں پہ, کیسے حکومت کی, احساس کمتری ڈالی, اور احساس
کمتری
اور احساس کمتری کیسے ڈالی, جو مغلوں کی ایرسٹوکریسی تھی, جو ان کے گورنرز تھے یا ان کے جو صوبے دار یعنی پروونس کے چیفز تھے, ان کے کپڑے پہنا دیے انہوں نے اپنے بیروں کو, باہر جو کھڑے ہوتے ہیں ہوٹلوں کے باہر, وہ یہ مغل کی ایرسٹوکریسی کے کپڑے تھے, یعنی اشرافیہ کے کپڑے تھے,
پگڑیاں اور وہ
یہ اشرافیہ کے کپڑے تھے, اور ان کو پڑھا دیے جو نیچے جو ان کا کیپٹن تھا, جو
عبد الرحیم خان خانہ جو تھا وہ پہنتا تھا,
اور جو انگریزوں کے کپڑے تھے وہ پہنا دیے انہوں نے کیپٹن کو.
میں اچھا ایک اور واقعہ یاد ہے.
نہیں لیکن میں صرف آپ کو نہیں, لوگوں کو یہ کہنا چاہتا ہوں, دیکھیں ہم ریئلائز نہیں کرتے کہ اس سے کیا ہوا کہ آپ صرف یہ نہیں کہ ان کے کپڑے پہنے انگریزی بولی, ایک پوری دوسری
طرز زندگی, ایک دوسرا
دوسری آپ قوم کے کلچر کے غلام بن گئے,
ٹھیک ہے,
ذہنی غلام بن گئے,
ٹھیک ہے.
تو یہ میں نے تب سوچا,
یہ ٹھیک بات ہے, یہ
ہم اپنے لوگوں کے اندر احساس کمتری پہ رہے کہ جی میں ایچیسن سے تو میں پینٹ نہیں ہوئی ہے, وہ بیچارہ اردو اسکول,
انگریزوں کو خود اس کا بڑا تجربہ تھا نا, وائکنگز نے ان پہ رول کیا, نارمنز نے کیا, اپنا ایون فرینچ نے کیا, اور نارمنز وائکنگز رومنز, اور انہوں نے خود غلامی کا بڑا طویل تلخ تجربہ تھا نا جس سے انہوں نے سیکھا. اچھا وہ آپ نے کہا نا دوست آتے تھے وہاں سے, تو مجھے اتفاق سے ایک بات یاد آئی, آپ کو پتا ہے نا کہ میں آپ تو یہاں ہوتے تھے, میں لاہور جاتا تھا تو کئی دفعہ آپ کے گھر میں ٹھہرتا تھا, آپ تو یہاں ہوتے تھے, تو وہاں کسی نے مجھے ایک واقعہ سنایا کہ جب ڈیانا وہاں آئی تھی, دو واقعات سنائے, کہ ایک تو وہ اس نے کہا, اب اب اس کی تصدیق کریں یا تردید کریں کہ وہ ٹوٹی میں کرنٹ آ جاتا ہے بازو کا, اس نے کہا آپ سے کہا بھائی اس میں تو کرنٹ ہے, اور کمرے میں اس نے کہا کہ وہ عمران گیا اور اس نے کہا کہاں کرنٹ تو ہے اور واپس چلا گیا, اور دوسرے مجھے بتایا انہوں نے کہ بھائی کہا کہ بھائی وہ मंगवा लें, बिजली का कोई बंदोबस्त करें, जनरेटर मंगवाएं, तो क्या ये सही है? आपने कहा बस नहीं मोमबत्तियां मंगवा लें।
नहीं नहीं ऐसे अच्छा ज्यादा थोड़ा हुआ क्या कि वो आई थी, जब डायना आई थी हमने पैसे इकट्ठे करे थे शौकत आलम के लिए, अभी नया नाम हमारा शौकत आलम खुला था, अब पहले हम बनाने के लिए पैसे इकट्ठे किए, अब चलाने के लिए पैसे इकट्ठे करने थे,
चलाने के लिए तो ज्यादा चाहिए,
ज्यादा चाहिए थे। और वो आई डायना, तो जब डायना आई तो हमने उस वो मेरे घर ठहरी हुई थी, उन्होंने क्या किया कि उन्होंने नीचे
वही छोटा कमरा जो ड्राइंग रूम के सामने, हाँ वही मैं ठहरता रहूंगा,
हाँ तो उसने अच्छा उन्होंने क्या किया जो नीचे फंक्शन के लिए वो जो लाइटिंग रूटिंग लगा रहे थे, उन्होंने कुछ इस तरह का किया कि वो बिजली किसी तरह पता नहीं कैसे वो कनेक्ट हो गई कोई हमारे वो,
जब वो पानी जाती है बाद
जब पानी चलाओ तो उसमें से, तो बेचारी को शौक पड़ गया बेचारी डायना को, तो वो मुझे याद है ऐसे हुआ।
और लेकिन
वो भी वैसे बड़ी सादा औरत थी, यानी
अच्छा
मैं हमें मेरी कोई लाइफस्टाइल कभी भी ऐसे नहीं हुआ कि कोई ज्यादा ही लग्जरी वाली हो, लेकिन उसने बड़े आराम से रही।
और थी वो मतलब जो बच्चे के साथ उसकी तस्वीर थी वो कोई नुमाइशी नहीं थी उसको,
वो दिल से देखें लोग,
इसीलिए वो रॉयल फैमिली में एडजस्ट नहीं कर सकी ज्यादा।
वो आपने अभी देखा ना कि वो पता नहीं आपने नोटिस किया या नहीं कि लैंसेट जो दुनिया की टॉप मेडिकल मैगजीन है दुनिया के अंदर इंटरनेशनल रिकॉग्नाइज, उसने भी क्या लिखा है, उसने हमारी जो हेल्थ कार्ड हमने निकाला था उसकी तारीफ की है कि ये जो हेल्थ कार्ड है ये अमीर पाकिस्तान से अमीर तरीन मुल्कों के अंदर भी इस तरह की सहूलत नहीं है। सो और मरियम क्या कह रही है कि ये हेल्थ कार्ड बंद करो, ये अभी मुझे ऑडियो टेक्स्ट में कह रही है ये बंद करो, ये इमरान को फायदा हो रहा है। कहने का मकसद ये है कि ये जो लोग होते हैं ना, ये जो मस्नूई तौर पर लोगों से हमदर्दी दिखाते हैं कि औरत को पकड़ लिया ऐसे कर, डायना की जेन्युइन थी वो अच्छा। दिल से यानी वो दिल से करती थी लोगों के लिए, और मैंने उसको बड़ा करीब,
उसके लिए रॉयल्टी में कशिश नहीं थी, आदमियत इंसानियत थी
असल में उसकी, बड़ी उसकी तकलीफ थे जिंदगी।
वक्फा कर ले नाजरीन, वक्फा करते हैं फिर गुफ्तगू यहीं से शुरू। ये आप समझते हैं अगर हम सियासत पे नहीं बात करना चाहते थे, चलो ये तो खैर सियासत है, शजरकारी, डैम्स, कोरोना से फाइट और हेल्थ कार्ड
और एक और चीज, क्योंकि जो इकोनॉमी मिली थी हमें वो बैंकरप्ट थी, पाकिस्तान में इतने बुरे, इतना बड़ा खसारा बैरूनी, असल तो बैरूनी खसारा मुल्क को तबाह करता ना, क्योंकि आपका रुपया गिरना शुरू हो जाता है, जितना आपका बैरूनी खसारा बढ़ता है रिजर्व्स कम होते हैं, रुपया गिरना शुरू, रुपया गिरता है रुपया गिरता है तो एकदम महंगाई आ जाती है, गुर्बत बढ़ जाती है, तो सबसे बड़ा ये बैरूनी खसारा छोड़ के गए थे, जबकि तब तेल आधी कीमत पे था, हमें मिला तो तेल दुगना हो गया, और उसके बावजूद जो अप्रैल के अंदर आप इनकी देख लें जो इकोनॉमिक सर्वे ऑफ पाकिस्तान है जो इस हुकूमत ने पब्लिश किया, सिर्फ ये देख लें कि पाकिस्तान की उस वक्त
अप्रैल यानी 6 महीने पहले
इकोनॉमिक इंडिकेटर्स क्या थे, रिकॉर्ड एक्सपोर्ट्स, रिकॉर्ड टैक्स कलेक्शन, 4 फसलों की रिकॉर्ड बम्पर क्रॉप्स, कितने सालों के बाद इंडस्ट्री 11.5% पे वो बढ़ रही है, आईटी 75% बढ़ रही है, यानी वो उधर से उठा के कोरोना के बावजूद मुल्क ऊपर जा रहा था, जब ये आए इन्होंने साजिश करके जब कराया, तो वो बहुत बड़ी अचीवमेंट थी मेरे ख्याल में। अब ये तो खैर लॉन्ग टर्म है ना हमारे फ्यूचर के लिए, लेकिन जो इकोनॉमी को निकाला था उधर से वो बड़ी फाइट की थी। अरुण आप ये सोचे, मैंने जिंदगी में, मैं अभी किसी और से भी अपने एक दो मिनिस्टर से बात कर रहा था जो मेहनत करते थे, मैंने कभी इतना मुश्किल वक्त नहीं गुजारा, मेरी जाती जिंदगी खत्म हो गई, मैं कोई शाम को जाता ही कहीं,
यू टोल्ड मी कि भाई छुट्टी कभी की ही नहीं, शायद
5 दिन कोरोना के मैं मिस की ऑफिस के अलावा 1 दिन में
यू भी अजब गए,
वो तो कोरोना हो गया ना
अच्छा।
लेकिन मैं सिर्फ ये कहता हूं कि वो इतना मुश्किल चैलेंज था वो जो इकोनॉमी को, क्योंकि हर वक्त फिक्र होती थी कि कुछ, तो वहां से जो हम निकले हैं मेरे ख्याल में वो बड़ी अचीवमेंट थी।
किसने बेस्ट एडवाइस दिया आपको इकोनॉमी में?
मुख्तलिफ लोगों ने दी,
अशद उमर तो शुरू में मतलब ये पूरा कंसीव नहीं कर सकते, क्लियर नहीं थे,
देखना
नहीं ठीक है, वो उनके पसंद किया जाता है उनको,
मैं आपको कुछ
क्लियर
और,
तो नहीं थे,
मैं आपको कुछ और देखिए, पहली दफा गवर्नमेंट में आए, और गवर्नमेंट में आए जबकि सबसे बड़ा क्राइसिस था, کیونکہ اکانومی تو بیٹھ گئی.
پھر کرونا آ گیا.
اچھا ادھر سے ابھی ہل ہی رہے تھے کرونا, اوپر سے آ گیا, دنیا بند ہو گئی. تو اس اور پھر کرونا میں اتنا بڑا فیصلہ تھا کہ ہم نے لاک ڈاؤن نہیں کیا ہندوستان میں, اس نے نریندر مودی نے ملک میں بند کر دیا, تباہی ہوئی, ساری دنیا کو دیکھ رہے تھے وہاں,
بڑا پریشر تھا لاک ڈاؤن,
ساروں نے کہا لاک ڈاؤن. اچھا اور لاک ڈاؤن بھی پھر جس طرح ہم نکلے ہیں تو دنیا اکنالج کرتی ہے.
مجھے یاد ہے سوائے جنرل احسن صاحب, ایک ریٹائرڈ جنرل ہیں, ان کے ایک سوائے ایک آدمی نہیں تھا جو یہ کہے. سب کہتے تھے لاک ڈاؤن کرنا, جنرل احسن کہتے تھے نہیں کرنا چاہیے.
سب کہتے تھے لاک ڈاؤن بھی کرنا ہے, اور سب کہتے تھے کہ آپ آپ کی گورنمنٹ چلی جائے گی کیونکہ یہ لوگ مرنے شروع.
اچھا یہ تو آپ سیاست میں بات کرنے تو نہیں تھے, یہ تو آپ کے تھے, اس میں کوئی شبہ نہیں. صحیح کہا آپ نے یہ چاروں باتیں, لیکن جو آپ نے غلطیاں کی, عثمان بزدار مسلط کیا, آپ نے کیبنٹ میں ایسے آدمی لیے, آئی ایم ایف کے معاملے میں آپ کنفیوز رہے, تو اس پہ کبھی غور کیا آپ نے؟ اب ٹیم تیاری نہیں تھی. اب میں آپ سے کہتا ہوں کہ بھائی آپ تیاری کریں. اس دن بھی میں نے آپ سے کہا کہ بھائی تیاری, آپ کو اتنے بڑے چیلنج ہیں, اب تو اس سے بڑا کرائسز ہے.
یہ
پرائیویٹائزیشن کا مسئلہ ہے, پولیس ہے, عدلیہ ہے, ایف بی آر ہے, زراعت کو جدید کرنا ہے, انڈسٹری لگانی ہے, آئی ٹی ہے, اپنا یہ الیکٹرانکس میں, یہ اس کے لیے کوئی تیاری ہے کوئی؟
دیکھیں ہارون, میں آپ کو بتاؤں, دیکھیں کتنی چیزیں انسان ٹھیک کر سکتا تھا, اس میں تو کوئی شک نہیں. میں اپنی پچھلی زندگی میں دیکھتا ہوں تو جیسے جیسے مجھے زندگی کا تجربہ زیادہ ہوتا جاتا ہے, میں جو سمجھتا تھا کہ پچھلی اپنی زندگی میں میں نے اس وقت ٹھیک چیزیں, میں ریلائز کرتا ہوں میں غلط کر رہا تھا. اب کیونکہ دیکھیں نالج یا ایکسپیرئنس جتنا آپ کا بڑھتا جاتا ہے, اس طرح کہ آپ پہاڑ کے اوپر چڑھتے جا رہے ہیں, جتنا آپ اوپر جاتے ہیں اتنا اور نظر آنا شروع ہو جاتا ہے جس طرح اوپر جاتے ہیں. تو جتنا یہ جو 3.5 سال میں یعنی میری جتنی اسٹرگل کی ہے میری ساری, اگر میں زندگی میں پہلے نہ کیا ہوتا تو میں کر ہی نہ سکتا, لیکن میں نے چیزیں بہت ریلائز کی کہ اپنے ماضی میں بھی اور اس میں بھی 3.5 سال.
ایک تو آپ کا یہ بڑا مسئلہ ہے نا, آپ فیس ویلیو پہ لے لیتے آدمی کو, بڑا اچھا آدمی, بڑا اچھا آدمی, اور پھر بعد میں آپ کہتے ہیں کہ یار یہ تو میں چیٹ کیا اس نے مجھے.
دیکھیں میں اصل میں
وہ خسرو بختیار, اب آپ کا کہاں ہے, اور وہ وزیر قانون کا کیا نام تھا جی, وہ وزیر قانون جو ہوتا تھا کراچی, اور کئی ایسے لوگ وہ ڈسپیئر ہی ہو گئے.
دیکھیں ہارون یہ ہے خامی, اب گورنمنٹ میں خامی,
چودھری سرور کو گورنر بنا دیا آپ نے.
گورنمنٹ سے پہلے یہ میری زندگی میں خامیاں نہیں تھی کیونکہ میں اس کو خامی نہیں سمجھتا تھا, لیکن جب آپ ملک کے پرائم منسٹر ہو یہ واقعی خامی تھی. اور خامی کیا ہے, میں ہمیشہ لوگوں میں اچھائی ڈھونڈتا ہوں. میں لوگوں کی دو پہلو ہے نا, ہم سب میں برائیاں اور اچھائیاں ہیں, تو میں ہمیشہ اچھائی ڈھونڈتا تھا لوگوں میں. تو جب آپ گورنمنٹ میں پرائم منسٹر ہوں, میں نے ریلائز کیا کہ میری کمزوری نکلی. کیونکہ ہوتا کیا تھا کہ لوگ آپ ملک کو نقصان پہنچتا تھا جب آپ لوگوں کو ٹرسٹ کرتے تھے, اور وہ جب آپ کا ٹرسٹ بٹرے کرتے تھے تو آپ کو تو نقصان ہوتا تھا لیکن ملک
کا نقصان.
تو یہ میں نے اگر آپ کہیں, لیکن آپ جو آپ نے کہا نا کہ اگر آپ کو 3.5 سال پہلے کیا کرنا ہو اگر آپ کو پھر ملے.
نہیں تیاری تو کریں نا جی, میں تو یہ کہہ رہا ہوں.
نہیں وہ تو خیر تیاری ہمیں خیر پتا, آخری 2 سال 17 سال میں پاکستان کی بہترین گروتھ ریٹ ہوئی تھی تو ہم سیکھ تو گئے تھے. لیکن میں آپ کو ایک بتاتا ہوں, اگر مجھے واپس جانا پڑے 3.5 سال پہلے جب شروع کی تھی, تو ایک چیز جو مجھے کرنی تھی اور میں نہیں کر سکا, اور وہ تھی کہ میں قانون کی حکمرانی قائم نہیں کر سکا, رول آف لا نہیں لا سکا, انصاف نہیں کر سکا. کیونکہ جو پارلیمنٹری ڈیموکریسی کے اندر اگر آپ میجر ریفارمز کرنا چاہتے ہیں, ایک کولیشن گورنمنٹ, پہلے کمزور, اس کے اندر لوگ آئے ہوئے تھے وہ ہمارے کنٹرول میں نہیں تھے, اور کولیشن پارٹنرز تھے, اور پھر سینٹ میں ان کی میجورٹی تھی تو قانون وہاں سے پاس ہوتا نہیں تھا. اتنا مشکل تھا کہ جو بڑے بڑے اس ملک کے اندر مافیاز ہیں, جب تک آپ ان کو قانون کے نیچے نہیں لے کے آتے آپ کچھ بھی نہیں کر سکتے. یا آپ کہتے ہیں نا اکانومی,
نہیں نہیں ٹھیک ہے, اس پہ یہ بات, اس پہ کوئی اختلاف کر سکتا ہی نہیں ہے اگر کوئی انصاف پسند آدمی ہے.
نہیں لیکن
انتصاب کرنا آپ کا کام تو نہیں ہے نا, اداروں کا کام ہے.
میں کچھ اور کہہ رہا ہوں, میں کچھ اور کہہ رہا ہوں, مجھے اگر یہ علم ہوتا نا کہ کتنا رکاوٹیں میرے سامنے ڈالی گئی اور کس طرح لوگوں کو بچایا گیا, بڑے بڑے करप्ट लोगों को कैसे प्रोटेक्ट किया गया, कैसे इनके केसेस सारे मैच्योर हुए थे लेकिन नहीं इनको सजा होने,
छोड़ क्यों नहीं दिया आपने?
सुने ना, तो ये आहिस्ता आहिस्ता हुआ, ये पहले दिन नहीं हुआ। पहले दिन मुझे उम्मीद थी कि हाँ अब हो जाएगा, कल हो जाएगा, परसों हो जाएगा। बीच में आके मैंने रियलाइज किया कि नहीं, ये करना नहीं चाहते। यहाँ ऐसी फोर्सेस हैं जो मेरे से ज्यादा ताकतवर है, वो ये इंतसाब नहीं चाहती और वो बिलीव नहीं करती इंतसाब।
कोई भी नहीं बिलीव करता।
तो जब वो स्टेज पहुंची,
मैं
आपको कंप्लीट करता हूँ। देखें, तो या तो मुझे पहले दिन अगर पता चल जाता ना, तो मैं कहता कि असेंबली तोड़ो, फिर से इलेक्शन करवाओ। अब अगर मुझे वापस जाना पड़े तो मैं कभी भी वो गवर्न ना लू, मैं ऑपोजिशन में बैठ जाऊंगा लेकिन गवर्न नहीं लूंगा। क्योंकि अगर आप इस मुल्क में जब तक ये याद रखें कि
नहीं, आपका मतलब अगर दो तिहाई अक्षरियत नहीं मिलती,
नहीं, जब तक आप ताकतवर नहीं होंगे आप कानून कायम ही नहीं कर सकते, आप इंसाफ दे ही नहीं सकते। क्योंकि देखें, जो माफियाज बैठे हुए ना यहाँ, सबसे बड़ा पॉलिटिकल माफिया जो सारा पीडीएम इकट्ठा हुआ हुआ है, कोई कोई सेकुलर है, कोई कुछ है, कोई नेशनल, सब इकट्ठे हो गए। क्यों हुए? इनका कोई नजरिया तो नहीं मिलता। मेरे के सारे क्यों इकट्ठे हुए हैं? क्योंकि इन सबको खौफ है एहतसाब से। पहले दिन से मैं कह रहा था ये एनआरओ, अब एनआरओ का मतलब ये है कि ये कानून के ऊपर आपने रख दिया, मतलब कि इनके लिए और कानून, गरीब के लिए और कानून। वो जब तक ये नहीं ना होता, वो मैं लोगों को बार बार हदीस बता दिया है, कभी वो उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम ने
बिल्कुल ठीक
कि तुम्हारे से पहले बड़ी कौमें तबाह हुई जिधर कमजोर को जेल में डालो, डाकू को, और बड़े को एनआर। तो जब तक आप वो नहीं ना कर सकते,
अगर मेरी बात सुनो ना, देखो एहतसाब कैसे हो सकता है? पुलिस ठीक हो, एफआईए ठीक हो, एंटी करप्शन ठीक हो, नायब का तो पता नहीं क्या होगा, मगर एफआईए कर सकती है। अदारे जो हैं वो इंडिपेंडेंटली एक्ट करें, यानी कानून के दायरे में वो फैसले करने के लिए आजाद हो। आपका क्या काम? आपका काम तो नहीं है एहतसाब करना, आप सिर्फ पॉलिसी बना सकते हैं और निगरानी मॉनिटरिंग कर सकते हैं। देखिए वो तो हुक्मरान तबका तो कभी भी एहतसाब नहीं चाहते,
लेकिन हारून देखिए
इंडिया में भी नहीं चाहते।
आपने ये जो सारी चीजें कही कि ये एफआईआर वगैरह, ये सारे सेकंड,
और अदालत, आपको नितेश कुमार वाली ब्रीफिंग याद है? मुझे तो वो सारी बिल्कुल आज तक पूरी तरह याद है, कैसे उसने पुलिस को ठीक किया, करप्शन खत्म की, सरकारी अफसरों से काम लेना शुरू किया, गुंडागर्दी खत्म की।
देखिए ना, सिंपल चीज ये, सिंगापुर को लीक ऑन यू ने कैसे ठीक किया? कानून की बालादस्ती,
सही है,
इंसाफ का एहतसाब करके, लोगों को खौफ। देखिए जब लोगों को खौफ चला जाए ना कि मैं चोरी करूंगा, जुर्म करूंगा, मैं पकड़ा ना जाऊं। अब ये शाहरुख जतई बाहर आ गया ना, सबको सामने कत्ल करके बच गया। जब तक लोगों को खौफ नहीं ना होगा कानून का,
बिल्कुल ठीक है,
आप कभी भी, अच्छा, और वो कब होगा? वो जब आप ताकतवर को कानून के नीचे लेके आएंगे। जब तक ताकतवर कानून के नीचे नहीं ना आता, जब तक ये सर्टेनिटी ऑफ पनिशमेंट नहीं होती,
बिल्कुल ठीक है।
अब हो गया
95% है बर्तानिया में, 95%, यहाँ है 5%,
स्विट्जरलैंड में 99.9%। अब आपको ये है कि जनाब आप एक दिन जेल में गया, दूसरे दिन ये बड़े करप्ट 30 साल से चोरी कर, अगले दिन बाहर आ गए। अब ये जो सारे एनआरओ मिला, सारे मरियम भी बरी, जरदारी भी बरी, अब वो नवाज शरीफ, अब ये सारे बरी हो जाएंगे। क्यों? क्योंकि ये ताकतवर है। तो जब तक आप इनको कानून के नीचे नहीं लेके आएंगे, और वो तब लेके आएंगे जब आप ताकत से आए, और वो जब आप ताकत से, आप अगर जिस तरह मुझे पावर मिली थी कुछ भी नहीं कर सकता था। अब शहबाज शरीफ का ओपन एंड शट केस, 16 अरब रुपए के इसकी नौकरों के नाम पे पैसा जो इसकी फैमिली में डिस्ट्रीब्यूट हो गया, इसमें तो कोई शक ही नहीं था। वो केस ही ना लगे, कभी वो कमर में दर्द हो जाए, कभी वो बेंच टूट जाए, हम कुछ नहीं कर सके। यार पूछते थे कि क्या हो रहा है।
अगर आप आते हैं सियासत पे बात तो नहीं करनी थी, मगर उस तरफ चली गई, आप आ जाए तो अब क्या करेंगे? नैब कवानीन बदल दिए हैं, कैसे अदालतों को ठीक करेंगे, कवानीन ठीक करेंगे, कैसे शोर करेंगे?
हारून, एक दफा आपके पास अक्सरियत आ जाए ना, फिर आप कानून चेंज कर सकते हैं। और आप, अच्छा, और फिर
अदालती निजाम और पुलिस को भी, एफआईआर को भी तो ठीक,
जैसे ही आपके पास ताकत आ जाएगी, ये सब जानते हैं, पुलिस को पता है कि जब एक कानून ऊपर से शुरू होता काम, जैसे उन्हें पता चलेगा ना कि यहाँ इस मुल्क में आप ताकतवर नहीं बच सकता, क्योंकि वो प्रोटेक्ट करता है बाकियों को। हाँ, आपको पता है पंजाब के अंदर हमारी जब गवर्नमेंट थी, अभी भी गवर्नमेंट है, वो नून लीग के इनके बड़े बड़े माफियाज के कनेक्शन थे। हम पकड़ते थे सरकारी जमीनों पे अरबों रुपए का कब्जा किया हुआ है।
नून लीग के नहीं,
नहीं नहीं सुने,
उसके भी हैं, कावली के भी हैं,
नून लीग के
भी, मोना सिलाई के बारे में भी ऐसी शिकायत।
मैं आपको बता रहा हूँ, ताकतवर कब्जा ग्रुप पकड़ते थे सरकारी जमीनों पे कब्जा किया हुआ है, अरबों रुपए की जमीन उन्हें संभाली हुई, वो आके अगले दिन वो पे लेके बाहर आ जाता था या वो स्टे ऑर्डर मिल जाता था। यानी आप जब अजब पे किसी को फिक्र ही नहीं, यानी मैं आपके पास नक्शा है लाहौर का और पता है कि सरकारी जमीन है, इरिगेशन फॉरेस्ट वो जमीन खा गया और बेच भी गया 150 रुपए। तो आप जब इन लोगों को नहीं पकड़ेंगे, आप छोटे छोटे कब्जा ग्रुप को क्या पकड़े करता। तो देखो, मैं अगर आपसे मेरे से एक चीज पूछते हैं ना कि जो हम फेल हो गए, हम कानून की बालादस्ती कायम करने में फेल हो गए, इंसाफ नहीं दे सकते।
अच्छा, दो सवाल और हैं, चूंकि सियासत आ गई। एक तो ये है कि अमेरिका से भी कशीदगी, एस्टेब्लिशमेंट से भी कशीदगी, दूसरी सियासी जमातों से भी कशीदगी, आप गवर्न कैसे करेंगे? राणा सनावल ने तो कहा है कि हम हुकूमत करने नहीं देंगे इनको, हम भी जुलूस लेके आएंगे और मारेंगे इनके लोगों को।
देखो हारून, राणा सनावल
उनसे मामला तो ठीक करें, नॉर्मलाइज तो करें।
ये सारे मुजरिम पेशा लोग, जायम पेशा लोग, इसके ऊपर इसने कितने कत्ल किए। मुल्क का जरा हाल देखे ना आज, क्या मुल्क की फ्यूचर हो सकती है कि आपका इंटीरियर मिनिस्टर जो है उसका खुद इनके अपना ही नून लीग का वजीर कह रहा है इसने 18 कत्ल किए। सारा फैसलाबाद जानता है क्या था क्या बन गया। इसहाक डार, उसने कन्फेशनल स्टेटमेंट दिया है कि शरीफ खानदान के लिए मनी लॉन्ड्रिंग करके बाहर भेजता था, उसने बाकायदा बैंक अकाउंट्स बताए जो वो काजी फैमिली लंदन में बैठी हुई थी जिसमें पैसे, कन्फेशनल स्टेटमेंट है, मनी लॉन्डर कन्फेस्ट मनी लॉन्डर है, वो फाइनेंस मिनिस्टर बन गए। शहबाज शरीफ को अंडर ट्रायल था, इसका और इसका बेटा, इनको सजा होने वाली थी 16 अरब के FIA केस, वो आ गया प्राइम मिनिस्टर बन गया। जरदारी बरी अलहदा हो गया, मिस्टर 10%। तो मुझे ये अगर आपके मुल्क के अंदर अगर इस तरह के लोग मुल्क की क्यादत कर रहे हैं, उस मुल्क का कोई फ्यूचर।
बिल्कुल ठीक है, मेरी बात सुनो, अपनी पार्टी के लोगों का करेंगे ना पहले, तो तभी आपकी मॉरल अथॉरिटी कायम होगी ना। मैं आपकी पार्टी में कोई, चले नाम लिए बगैर, कुछ नाम भी लिए जा सकते हैं लेकिन छोड़े, आपकी पार्टी के जो लोग होंगे उनसे भी पूछेंगे तो तभी क्या होगा ना, उनका भी, बल्कि पहले उनका एहतसाब होना चाहिए।
देखिए,
अगर इस्टेब्लिश है किसी का कुछ,
अरुण भाई प्लीज बात सुनो, इंसाफ का मतलब ये होता है कि वो अंधा होता है, वो ना मेरी पार्टी देखता ना किसी की, ना मेरा रिश्तेदार ना किसी का। नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा ना, मेरी बेटी भी जुर्म करेगी तो सजा मिलेगी। देखिए उन्होंने, मैं लोगों को बता, मुझे इनको समझ नहीं आती कि मदीना की रियासत क्यों अल्लाह कहता है नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पे चलो, क्योंकि वो उनकी सुन्नत थी। उन्होंने सबसे पहले इंसाफ कायम किया, सबसे पहले अदल और इंसाफ, फिर खुशहाली आई। पहले खुशहाली नहीं आई, पहले उन्होंने इंसाफ कायम किया और फिर उन्होंने एक इंसानियत का निजाम रहम करके फलाई रियासत बनाई। पैसे नहीं थे, खुशहाली बाद में,
ऐसे तो बहुत बाद में, हजरत उमर के दौर में।
सो हमारे लिए क्या लेसन है? अल्लाह हमें जब कहता है कि उनकी जिंदगी से सीखो तो हम क्या सीखे? अगर मुल्क में आपकी इंसाफ ही नहीं है, आप जो मर्जी कर रहे हैं, भिखारियों की तरह फिरते रहेंगे भीख मांगते हुए, कभी किसी से कभी।
और नहीं, मगर आपका देखे ना, आधी कानों में ब्लैक है और जो बाकी आधी है उसमें भी आपके FBR वाले जो हैं, 22,000 में से शब्बर जादी कहता है कि 2,000 से ज्यादा दो आदमी नहीं है, 90% जो है वो तो करप्ट है या निकम्मे हैं। तो ये FBR का तो आपने कभी हाथ ही नहीं लगाया,
कोई प्लान अब है? हमारी रिकॉर्ड कलेक्शन हुई थी जब हम आए, 3 साल में डबल हो गए,
इससे भी ज्यादा,
यू नो इट है तो बहुत ही ज्यादा।
इससे जितनी आपने की उससे दुगनी हो जाती है, ग्रेजुअली, ऑफ कोर्स ग्रेजुअली होगी।
लेकिन प्लीज मेरी एक बात सुन, मैं आपके
9% थी ना, 11.4% पे गई है मैक्सिमम।
मैं आपको देखने वालों को एक चीज बताना चाहता हूँ, देखिए जब तक कौम के अंदर खौफ नहीं ना होगा कि मैं जुर्म करूंगा और मैं पकड़ा जाऊंगा, तब तक आप जुर्म नहीं रोक सकते, क्योंकि किस किस को पकड़े।
और लोगों को ये एतबार भी होना चाहिए, जो टैक्स लिया जा रहा है वो ठीक खर्च हो रहा है।
वो तो नहीं, वो सारी चीजें बाद में आती है। जब आप टैक्स का पैसा चोरी करते हैं वो तभी आपको खौफ होगा ना कि मैं पकड़ा जाऊंगा। आप मुझे बताएं अमेरिका के अंदर या कोई बुरे ईमानदार लोग हैं हमारे से? क्या इंग्लैंड स्विट्जरलैंड में हमारे से ईमानदार लोग?
सिर्फ टैक्सी ड्राइवर $18 बिलियन टैक्स देते हैं, सिर्फ टैक्सी ड्राइवर।
हारून उनको पता है, आप किसी अमेरिकन से पूछें वो क्यों टैक्स देता है, उसे कहे वहां कोई बेल नहीं है, उसे पता है कि मैं पकड़ा गया टैक्स फ्रॉड में जेल है, इसलिए लोग टैक्स देते हैं। अब यहां ताकतवर जो है, आपको पता है हमने जो बड़ी, यानी मुझे अफसोस ये है कि जब हमारी गवर्नमेंट गई तो हम वो उधर पहुंच गए थे टेक्नोलॉजी का इस्तेमाल करके कि हम बड़ा जबरदस्त टैक्स मैनेजमेंट लोग आने लगे थे क्योंकि हमने टेक्नोलॉजी इस्तेमाल
किया,
हमने ट्रैक एंड ट्रेस सिस्टम किया,
और
रेवेन्यू तो ऐसे बढ़ा। वो हमने 34 मिलियन लोगों की लिस्ट बनाई, 34 मिलियन। इस वक्त पता आपको कितना टैक्स देते हैं? 20 लाख लोग।
ठीक है,
34 मिलियन यानी 3 करोड़ लोगों की लिस्टें बनाई, वो लोग जो के खाते पीते थे,
4 कनाल का मकान है, बड़ी बड़ी गाड़ियां हैं, बच्चे बाहर जाते हैं, आला स्कूलों में पढ़ते हैं, बैग मास जेवरात से लदी पदी है, टैक्स 1 रुपया।
22 करोड़ में से 3.5 करोड़ लोग हैं, इसके 20 लाख टैक्स देते हैं। 3.5 करोड़ लोग जिनकी अच्छा भला वो टैक्स नहीं देते। अब वो उनकी हमने आर्टिफिशियल इंटेलिजेंस पूरी टेक्नोलॉजी का इस्तेमाल करके,
अल्लाह करे कि वो हो जाए। अच्छा, दो आखिरी सवाल है, एक तो खैर वैसे ही बीच में आ गया। 2005 में आपको बड़ी ताकीद के साथ एक आदमी के मैं घर लेके गया, उनसे मिलाया, वन ऑफ द फाइनेस्ट जेंटलमैन सिविल सर्वेंट जो इंटेलिजेंस को समझते हैं, पुलिस के तो खैर वो दुनिया में बेहतरीन आदमी समझे जाते हैं, टैक्स कलेक्शन को समझते हैं। डॉक्टर सटल साहब से आपने कोई काम ना लिया, इस तरह के और लोग भी थे जिनसे आप काम ले सकते थे?
असल में देखिए,
मैं एक शख्स की वजह से नहीं कह रहा, यानी ये बेहतरीन टीम तो इन्हीं लोगों से कारोबार हुकूमत चलता है।
देखिए, जब हम हुकूमत में आए ना पहली दफा, तो पहला साल तो फायर फाइटिंग में चला गया। मैं आपको अब बता रहा हूँ कि अगर मैंने सिर्फ 5 छुट्टियां ली, वो कोरोना की मुझे हो गया था, और 5 दिन घर से बाहर खाना खाया, साढ़े तीन साल में, इसका मतलब कि सारा वक्त
5 दिन सिर्फ
घर से, शाम 5 दिन घर से बाहर खाना खाया।
एक जमाने में तो खाते ही घर से बाहर थे, बहुत काम होता।
लेकिन जो मैं आपको कह रहा हूँ वो ये कि वो इतना ज्यादा आपके पास, आप जब आते हैं ना गवर्नमेंट में, वो और एक गवर्नमेंट बैंकक्रप्ट हुई हो, इतने ज्यादा आपको मसले फेस करने पड़ते हैं कि आप यानी दिन में सिर्फ 24 घंटे।
इसलिए कह रहा हूं,
लेकिन ये आप ठीक कह रहे हैं कि हमने अभी
आपने शहजाद अकबर को लगा दिया, डॉक्टर सटल ने कहा ना करें, मेरा उनसे तो रब्ता रहते था कि ये इसकी कैपेसिटी नहीं है।
हमने कई चीजें नहीं, इसके शहजाद अकबर की बात ही करा, कई जगह हमें पता चला कि हमने गलत लोगों को लगाया, जब और कईयों का पता ही तब चला जब आप उनको पोजीशन देते हैं, तभी पता चलता है कि वो ठीक है या नहीं। बातें बड़ी अच्छी करते हैं।
बहरहाल मेरा ये ख्याल है कि हमें अपनी लड़ाई अंदरूनी मुल्क लड़नी चाहिए, और कौम जाग चुकी है और वो लड़ सकती है, और हम जानते हैं, हम अब हमारी अक्सरियत ये जानती है क्या करना चाहिए। सिविल अदारे पॉपुलर होने चाहिए, ताकतवर होने चाहिए, कानून की अमलदारी होनी चाहिए, इलेक्शन फौरी होने चाहिए, इस्तेहकाम होना चाहिए, अमन होना चाहिए। चैलेंज बहुत बड़ा है, इसमें कोई शुबा नहीं, अपॉर्चुनिटीज उससे भी ज्यादा बड़ी हैं, अगर सही रुख पे चला जाए, सही खतूत पे काम किया जाए। अल्लाह ताला खान साहब को भी तौफीक दे, दूसरे लोगों को भी तौफीक दे। मैं कोई सवाल नहीं कर सका चूंकि दूसरी तरफ हम चले गए, मेरा ख्याल है इलेक्शन अब जल्दी हो जाएंगे, और उम्मीद करनी चाहिए वरना क्राइसिस और बढ़ता डीप होता चला जाएगा। फिर इंशाल्लाह मुलाकात होगी, जब खान साहब वक्त देंगे तो फिर बात करेंगे।